نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير محسن انسانیت. اس میں سے ہم نبی صلی اللہ علیہ وسلم کا مکی دور دیکھ رہے ہیں. ہم پڑھ رہے ہیں اس وقت سودے بازیاں. کیسے مختلف لوگوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو اپنے مقصد سے ہٹانے کی کوشش کی. اس میں ہم نے دیکھا کہ عتبہ نام کا ایک بزرگ کس طرح سے نبی صلی اللہ علیہ وسلم کے پاس مصالحت کی دعوت لے کر آیا, اور اس میں ان کو یہ بات سمجھ نہیں آتی تھی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو آخر کیا چاہیے. کوئی سوچتا تھا آپ بڑا بننا چاہتے ہیں, کوئی سوچتا تھا کہ آپ سرداری چاہتے ہیں, کوئی سوچتا تھا آپ کو دولت دی جائے. تو لہٰذا انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے اس قسم کی کوششیں کی, اور نبی صلی اللہ علیہ وسلم کی زبان سے سورۃ حمیم سجدہ کی ابتدائی آیتیں سن کر عتبہ کے چہرے کا رنگ بدل گیا. اس نے اپنے لوگوں کو سمجھا دیا تھا کہ آپ ان کا راستہ چھوڑ دیں, اور اگر یہ کامیاب ہو گئے تو تمہاری قوم کا شخص کامیاب ہوگا, تو آپ کے لیے عزت کی بات ہے, اور اگر اس کو ختم کرنا ہے تو ہم کیوں کریں, کوئی باہر کا کر دے گا. لیکن لوگوں نے اس کو تانا دیا اور اس کی بات کو سن کے نہ دیا. اب ہم دیکھیں گے کچھ اور کوششیں. عتبہ والے اس واقعے کے بعد اب کوئی اور چیز بھی موجود تھی, کس طرح سے یہ سب کچھ تھا. تو پیج نمبر 186 کے اوپر ہم دیکھیں گے کہ اب آگے کچھ مزید باتیں آپ کے سامنے آتی ہیں. عتبہ نے کہا کہ اس کے متعلق میری رائے تو یہی ہے جو میں نے کہہ دی, اب تم جو چاہو. اس سے آگے ہم شروع کریں گے. 186 کا سیکنڈ پیراگراف ہے. ایک اور کوشش اس سلسلے میں کی گئی. بڑے بڑے زوما کس کو کہتے ہیں؟ زوم رکھنے والے, کلیم کرنے والے, جن کو اس بات کا خیال تھا کہ ہم بڑے ہیں. عتبہ بن ربیعہ, شیبہ بن ربیعہ, ابو سفیان بن حرب, نظر بن حارث کلدہ, جس کی برادر خواندگی بنو عبدالدار سے تھی, یعنی عبدالدار کے ساتھ اس کے کچھ مراسم تھے. ابو البختری بن ہشام, اسود بن مطلب, زمہ بن اسود, ولید بن مغیرہ, ابو جاہل بن ہشام, عبداللہ بن ابئی, عبداللہ بن ابی امیہ, عاص بن وائل, نبیہ ممبا, ابن حجاج ابن سہم, امیہ بن خلف غروب آفتاب کے بعد کعبہ کے پاس جمع ہوئے. انہوں نے رسول خدا کو بلوا بھیجا. حضور صلی اللہ علیہ وسلم اچھی توقعات کے ساتھ جلد جلد جا پہنچے, یعنی آپ خوش ہو گئے. دیکھیں یہاں سے اللہ کے نبی کی حرص. کوئی بھی آپ کو دین کی دعوت کے لیے بلاتا تھا آپ چلے جاتے تھے, آپ نے کہو اچھا ان بڑوں نے بلایا. یہ ایسے جیسے آپ کو کوئی میسج آ جائے کہ پاکستان امبیسی والے آپ کا درس کرانا چاہتے ہیں, یا آپ آئیں اور پاکستان امبیسی میں اپنی دعوت دیں, تو جس کے دل میں دین کی تڑپ ہے وہ خوش ہوگا کہ اچھا اتنے بڑے لوگوں تک بات جائے گی, تو ہو سکتا ہے گورنمنٹ کے لیول پہ ہی کوئی تبلیغ کا سلسلہ شروع ہو جائے. تو بڑائی کا کوئی شوق نہیں ہوتا یا اپنا بڑا نہیں ہونا ہوتا, لیکن ایسے لوگ جو کسی سوسائٹی میں بڑے معروف ہیں ان کی طرف سے جب پہل ہوتی ہے تو ایک سچا داعی دین خوش ہوتا ہے. اللہ کے نبی بھی خوش ہو گئے کہ ان لیڈرز نے مجھے بلایا تو بات بڑی اچھی ہوگی. خیر لیکن جا کے ہوا کیا, اس کو پڑھیے. انہوں نے اپنی اسی پیشکش کو جو پہلے عتبہ کے ذریعے پہنچائی گئی تھی ایک بار پھر دہرایا. اسے سن کر نبی صلی اللہ علیہ وسلم نے جواب دیا, تم لوگ جو کچھ کہہ رہے ہو میرا معاملہ اس سے مختلف ہے. میں جو دعوت تمہارے سامنے لے کے اٹھا ہوں اسے اس لیے نہیں پیش کر رہا کہ اس کے ذریعے تم سے مال و دولت حاصل کروں, یا تمہارے اندر سرداری حاصل کروں, یا تمہارے اوپر بادشاہت قائم کروں. مجھے تو خدا نے تمہارے سامنے اپنا پیامبر بنا کر اٹھایا ہے. اس نے مجھ پر کتاب اتاری ہے اور مجھے حکم دیا ہے کہ تمہارے لیے بشیر و نذیر بنوں. سو میں نے اللہ کی ہدایات تم تک پہنچا دی ہیں اور تمہاری خیر خواہی کا حق ادا کیا ہے. اب جو کچھ میں لایا ہوں اگر تم اسے قبول کر لو تو وہ تمہارے لیے دنیا آخرت کی بھلائی کا ذریعہ ہے, اور اگر تم اسے میری طرف واپس پھینک دو تو میں اللہ کے حکم کے انتظار میں صبر دکھاؤں گا, یہاں تک کہ خدا میرے اور تم لوگوں کے درمیان اپنا فیصلہ صادر فرمائے گا. یعنی دیکھیں کتنی دو ٹوک بات ہے, نہ کسی جگہ دبتے ہیں نہ کسی جگہ متاثر ہوتے ہیں. اللہ ہمیں ایسا بنا دے, اور جن کو اللہ کی بڑائی مل جاتی ہے نا, جن کی نظروں میں اللہ سبحانہ تعالیٰ کی بڑائی ہوتی ہے, ان کو کسی چیز کی بھی بڑائی نہیں ہوتی. وہ دوسرے بڑوں کی بڑائی کو بھی صرف اس لیے مانتے ہیں کہ ان کو جا کر اللہ کی بڑائی بتا دے. تو اللہ کے نبی نے بالکل دو ٹوک طریقے سے اچھے انداز سے اپنی دعوت وہاں پہنچا دی. یہ جواب سن کر جب انہوں نے دیکھا کہ آگے بڑھنے کا راستہ نہیں مل رہا تو طرح طرح کی حجتیں نکالنا شروع کی. مثلاً یہ کہا کہ تم جانتے ہو کہ ہماری یہ سرزمین بہت ہی تنگ ہے, اس میں پانی کی کمی ہے, اور یہاں کی زندگی بہت کٹھن ہے. تم خدا سے کہو کہ وہ ان پہاڑوں کو ہٹا دے اور ہماری زمین کو کشادہ کر دے, اور اس میں شام اور عراق کی طرح دریا چلا دے، پھر یہ کہا کہ خدا ہمارے ابا اجداد کو اٹھا کھڑا کرے، اور اس میں قصی بن کلاب ضرور شامل ہو، کیونکہ وہ مرد بزرگ بڑا راست باز تھا. ہم اس سے تمہاری دعوت کے بارے میں دریافت کریں گے کہ یہ حق ہے یا باطل. پھر ہمارے اسلاف کرام زندہ ہو کر اگر تمہاری تصدیق کر دیں تو وہ باتیں کر دکھائے جس کا مطالبہ ہم نے کیا ہے، تو ہم تمہاری تصدیق کریں گے اور خدا کے ہاں تمہارا یہ مرتبہ ہمیں تسلیم ہوگا کہ اس نے تمہیں واقعی رسول بنا کر بھیجا ہے. پھر کہا یہ بھی نہیں کرتے تو ہم پر عذاب ہی وارد کرا دو. حضور صلی اللہ علیہ وسلم ان لا یعنی مطالبات پر بار بار اپنی وہی بات دہراتے چلے گئے اور کہتے گئے کہ ما لہذا بستہ، ان کاموں کے لیے مجھے نہیں اٹھایا گیا. آخر جب حضور صلی اللہ علیہ وسلم اٹھ کھڑے ہوئے تو آپ کے ساتھ ہی ساتھ عبداللہ بن ابی جو حضور کا پھوپھی زاد بھائی تھا بھی اٹھ کھڑا ہوا اور آپ سے مخاطب ہو کر کہنے لگا کہ تمہاری قوم نے تمہارے سامنے کچھ باتیں رکھی لیکن تم نے کوئی پیشکش بھی مان کر نہیں دی. اب تو خدا کی قسم میں تمہارے اوپر ایمان نہیں لانے کا، خواہ تم آسمان سے سیڑھی لگا کر اس پر چڑھتے ہوئے دکھائی کیوں نہ دیے جاؤ، پھر آنکھوں کے سامنے اترو اور تمہارے ساتھ چار فرشتے بھی آ کر تمہاری صداقت کی گواہی کیوں نہ دے دیں. خدا کی قسم اگر میں ایسا کروں گا بھی تو میرا قطن یہ خیال نہیں کہ میں حقیقتاً تمہاری تصدیق کروں گا. سچ بتائیں، آپ کو آج تک کسی نے یہ جملے بولے؟ میں نے نہیں ماننا، نہیں ماننا، نہیں مانوں گی، جو کہتی ہو کہہ لو، جو مرضی سنا لو، مجھے کوئی اثر نہیں ہوگا. اور کوئی ہمیں یہ باتیں کہے ہم ڈپریشن میں چلے جائیں. آج کے بعد میں نہیں کسی کو سناؤں گی ہمارے یہ جملے ہوں. لیکن جو اللہ کے لیے کام کرتے ہیں نا، ان کو کسی چیز کی پرواہ نہیں ہوتی. محسن انسانیت بڑے دکھی دل کے ساتھ گھر واپس آئے. آپ کا دل نہیں ٹوٹا کبھی ان چیزوں میں، یہ جب پریکٹیکلی ٹوٹتا ہے نا پھر بندے کو سمجھ آتی ہے کہ اس کام کی قیمت کیا ہے. دیکھیں اس کام پہ کوئی پیسے نہیں لگتے، نہ دولت لگتی ہے، وقت لگ جائے یہ بڑی غنیمت ہے، اللہ قبول کرے، لیکن یہ چوٹیں پڑتی ہیں جس سے بندے کا دل دکھ ہوتا ہے. معاشرے کی روش دیکھیں. ہمیشہ یاد رکھیے کہ جب بھی حق آئے گا نا تو آپ اپنے یقین کے ساتھ اس کو منوائیں گے، آدھے دل کے ساتھ آپ آدھی باتیں نہیں منوا سکتے. اور یہ جو پھر بیچ میں شکست و ریخت ہوتی ہے نا، جذبات کے ٹوٹنے کی، امیدوں کے ٹوٹنے کی، اور کوئی کچھ چاہتا ہے ہو کچھ جاتا ہے، کوئی ہوتا کچھ ہے، کرنا کچھ چاہتا تھا، یہ ساری چیزیں پھر اس سوسائٹی کے اندر ایک ایسی کیفیت پیدا کرتی ہیں جس کو آپ اس طرح سمجھیں کہ کسان بیج ڈالنے سے پہلے زمین کو کھودتا ہے، ہل چلانا تاکہ اندر مٹی سرا کھلے اور ہوا لگے اور پھر بیج ڈالے. یعنی اس طرح کے حالات آئے بغیر دین کا پودا نہیں لگتا. اور اگر میں اور آپ بالکل ویسے ہی کریں جو سب چاہتے ہیں، لوگ ہمیں برا نہ کہیں، لوگ ہم سے ناراض نہ ہو، تو کبھی بھی دلوں میں بیج نہیں آئیں گے. یہ دعوت صرف اس کو ہی فائدہ دیتی ہے جس نے سنا اور چل پڑا. عربی زبان کی ایک کہاوت یاد آ رہی ہے ادھر، کہتے ہیں کہ نفس جو ہے نا یہ دودھ پیتا بچہ ہے. اگر ماں اپنے بچے کا دودھ چھڑانا چاہے اور بچہ جب روئے دوبارہ اس کو دودھ لگا دے تو بچہ کبھی دودھ نہیں چھوڑے گا. جو ماں اس مرحلے سے گزری ہیں ان کو پتہ ہے کہ جب بچے کا دودھ چھڑاتی ہیں تو پھر ایک دم چھڑانا ہی پڑتا ہے، اس کے بدلے میں بہلائیں گی، کچھ اور دیں گی، کچھ کریں گی، تو ایک آدھ دن میں اس کو صبر آ جاتا ہے. اگر اب یہ سوچتے رہے نا کہ نہیں ذرا سا کوئی روئے تو میں ان کی مان لوں اور ذرا سا میں اپنی منا لوں ان کی، کبھی بھی نہیں کوئی مانے گا آپ کی. یہ چیزیں جو ہمیں سٹریس آؤٹ رکھتی ہے. مجھے یقین ہے میری زندگی ہے، میں نے اپنی مرضی سے گزارنی ہے، تم جو مرضی کرو، میں جو کر رہی ہوں میں نے اس کو اپنے پورے شرح صدر سے کرنا ہے. اس کے بعد پھر آپ کی جگہ بنتی ہے سوسائٹی میں. آپ بیج لگائیں پھر نکالیں، پھر کھودیں پھر نکالیں، پھر پودا ذرا سا جڑ پکڑنے لگے اس کو پھر تھوڑا سا باہر کر دیں، کبھی بھی پھل نہیں لگے گا. تو اللہ کے نبی کو یہ چوٹیں پڑی، آپ نے یہ صحیح، تب دین پھیلا. میں اور آپ بھی سہیں گے تو آج دین پھیلے گا. ہم تو اپنوں کی آنکھوں میں ایک آنسو نہیں دیکھ سکتے، ہم تو اپنوں کی آنکھوں میں ایک اجنبیت کی کوئی دیوار نہیں دیکھ سکتے، تو پھر یہ چوٹیں سہے بغیر اسلام نہیں آتا. حسب الناس ان یترکوا ان یقولوا آمنا وہم لا یفتنون. آزمائشیں تو آئیں گی اور آزمائشوں کے بعد ہی بہار آتی ہے. ایسے ہی واقعات میں سے ایک یہ ہے کہ سفر طائف کے بعد جب حضور نے مکہ سے نکل کر آس پاس کے قبائل، مثلا بنو کندہ اور بنو حنیفہ وغیرہ میں پیغام پہنچانا شروع کیا، تو ایک بار قبیلہ بنو عامر بن ساسا کے ہاں بھی پہنچے اور سردار قبیلہ بخیرہ بن فراس سے ملاقات کی. اس نے حضور کی دعوت سنی، پھر ساتھیوں سے کہنے لگا، بخدا اگر قریش کا یہ نوجوان میرے ہاتھ آ جائے تو میں اس کے ذریعے سارے عرب کو مٹھی میں لے لوں. ذرا دیکھیے، پھر آپ کو خطاب کر کے پوچھا کہ اگر ہم لوگ اس دعوت کو قبول کر لیں اور تم مخالفین پر غالب آ جاؤ تو کیا یہ وعدہ کرتے ہو کہ تمہارے بعد یہ سارا سلسلہ میری تحویل میں آ جائے گا، یعنی میں تمہارا نائب بن جاؤں گا؟ غور کیجئے کہ ابتدائی مجمل دعوت کو سن کر ہی اس شخص نے بھانپ لیا تھا کہ یہ دعوت ایک مارکہ پیدا کرنے والی دعوت ہے. تھے مخالف لیکن ان کو پتہ تھا کہ یہ چل کے رہے گی، بڑھے گی آگے، اور اس کے غالب آ جانے کا امکان بھی ہے، اور اس وقت یہ ذریعہ حصول مفاد بھی ہوگی. انہی تصورات نے بخیرہ کے اندر سودا گرانہ ذہنیت پیدا کر دی، مگر حضور تو دائی تھے، سیاسی کاروبار کرنے نہیں چلے تھے. اس لیے آپ نے جواب یہ دیا کہ یہ تو خدا کے اختیار میں ہے، وہ جسے چاہے گا میرے بات مقرر کرے گا. لوگ دینداری کو سوداگاری بناتے ہیں، سیاست چمکانا چاہتے ہیں لوگ دین کے نام پہ، تو یہ سنت نہیں ہے. بخیرہ نے اس پر یہ کہا کہ کیا خوب اس وقت عرب کے سامنے ہم سینہ سپر ہوں، اور جب تمہارا کام بن جائے تو مفاد کوئی دوسرا حاصل کر جائے، جاؤ، ہم کو اس سلسلے سے کوئی مطلب نہیں. عہدے مانگنے والے کبھی حق نہیں مانگیں گے. دیکھیے، یہ سراسر خود غرضانہ قسم کا جملہ نہیں ہے. آپ کہیں جی یہ بتائیں ہم ادھر والنٹیئر کریں گے، لیکن 4 سال بعد آپ ہمیں اسکول کا پرنسپل بنا دیں گے. اچھا، جب اسکول کی 4 برانچز ہو جائیں گی تو پھر مین پرسن ہمیں کر دیں گے آپ؟ یہ بات ہے بھئی، آپ ڈیزرو کرتے ہیں، پتہ نہیں آپ کو پورے ملک کا کیا پوری دنیا کا بنا دیا جائے. کام کیجئے، جو کام کرے گا جس میں گن ہوگا وہ بڑھ جائے گا، کوئی بڑی بات نہیں. یہ کسی کی میراث تو ہے نہیں، نہ یہ کوئی وراثت ہے کہ باپ کے بعد بیٹے کو اور بیٹی کو ہی ملنی ہے. ہاں، لیکن جن کی نظر اپنی بڑائی، اپنے ذات، مجھے کیا عہدہ دیں گے، میری کیا شان ہوگی، مجھے کیا پیسہ ملے گا، میرا بھی کوئی مفاد ہے، اچھا مجھے کوئی اس میں مالی فائدہ بھی ہوگا، اچھا میں والنٹیئر کرتا ہوں تو پھر مجھے اس کے بدلے میں کچھ مراعات بھی ملیں گی. ایسے لوگ حق والے نہیں ہوتے. حق دینے کا نام ہے، مانگنے کا نہیں ہے، لینے کا نام نہیں ہے. تو لہٰذا ایسے ہی پیارے چند ساتھیوں پہ دین کی عمارت صحابہ کی صورت میں اللہ کے نبی نے کھڑی کی تھی، اور وہ آج تک قائم ہے اللہ کی توفیق سے. جو لوگ مفاد پرست ہوں، چھوٹی چھوٹی باتوں پہ اپنے فائدے اور نقصان کو تولیں، وہ بنیادوں میں تو نہیں لگنے، وہ کہیں اوپر جا کے لگ جائیں گے، جب دل چاہا ان کو ریپلیس بھی کر دیا جائے گا یا وہ خود ہی ریپلیس ہو جائیں گے. بنیادوں میں بس وہی آئے گا جو کٹنے کے لیے تیار ہے، ٹھکنے کے لیے تیار ہے، سیسا پلائی دیوار کی طرح، ان کو خوب دبالو دبالو، وہ ہٹے گا نہیں اپنی جگہ سے. وہی لوگ بنیادوں میں لگنے چاہیے. یہ وجہ تھی مکہ کے ان سارے حالات کی. اگر صحابہ کو اسی وقت مفادات کا راستہ دکھا دیا جاتا تو یہ بنیاد کمزور ہو جاتی. پیچھے سے ایک بنیاد گر گئی، اب کس کو رکھیں گے اس کی جگہ؟ پہلے عمارت گرے گی، پھر کہیں وہاں جا کے کوئی لگے گا. تو یہ وجہ ہوتی ہے کلوز سرکٹ، ساتھیوں کے امتحان کے لیے کچھ ہوتا ہے. اور آپ دیکھیے کہ نبی کی دعوت کتنی سچی تھی، قولوا لا الہ الا اللہ تفلحون، لوگ اللہ کو ایک مانو فلاح پاؤ گے. نہ کہا مجھے سردار بناؤ، نہ کہا کہ میں تمہیں یہاں کی وزارت دے دوں گا، میں تمہیں یہاں کا مشیر بنا دوں گا. آپ کی دعوت غیر سیاسی رنگ کی تھی، اسی لیے آگے چند باتیں اسی کے بارے میں. حضور اگر کوئی غیر سیاسی وائز ہوتے یا صوفیانہ طرز پر معاشرے کی اخلاقی اصلاح کرنے چلے ہوتے تو اس موقع پر ان کا جواب سیدھا سادہ یہ ہوتا کہ میاں تم یہ کیسے خواب دیکھ رہے ہو، یہ تو اللہ والوں کا ایک اصلاحی کام ہے، اس میں مفاد کا کیا حصول اور اس میں کسی کی سرداری اور جان نشینی کا کیا ذکر. حضور بھی اپنی تحریک کی جامعیت اور اس کے سیاسی پہلو سے آگاہ تھے، اور مخاطب نے بھی اس منتہا کا کچھ نہ کچھ تصور کر لیا جس کی طرف یہ دعوت جانے والی تھی. سودا بازی کی ان مختلف کوششوں سے مخالف طاقت یہ فائدہ اٹھانا چاہتی تھی کہ اگر حضور تحریک کے لیے نفوس کی راہیں نکالنے یا استبداد کی بھٹی سے، یعنی ظلم و ستم کی بھٹی سے ساتھیوں کو بچانے کے لیے ذرا سے نرم ہو جائیں، یعنی خم کھا جائیں، اپنے اصولوں کو توڑ لیں، تو بحثیت اصولی تحریک کے ان کی دعوت کا زور ٹوٹ جائے. اور اگر وہ بے لچک ہونے کا ثبوت دیں تو یہ پروپیگنڈا کیا جائے گا کہ دیکھو لوگوں، ہم نے جمیلہ ختم کرنے کے لیے کتنی ہی چیزوں کی پیشکش کی اور کتنے ہی راستے نکالے، مگر یہ شخص ایسی ضد میں پڑا ہے کہ کسی حل کو قبول ہی نہیں کرتا. پوزیشن واقعی بڑی نازک تھی، اسی لیے قرآن حضور کو ان سودا بازیوں کے مقابلے پر مضبوط رکھنے کے لیے پے در پے انتباہ کرتا رہا، یعنی واضح کرتا رہا، وان کرتا رہا، متنبہ کرتا رہا، یہاں تک ایک بار تو بڑے شدید انداز میں مخالفین کی اس چال سے بچنے کی تلقین بھی کی، اور اس بارے میں حفاظت الہی کا یقین بھی دلایا اور فرمایا، اور اگر ہم تم کو مضبوطی سے جمائے نہ رکھتے تو وعید نہ تھا کہ تم ان کی طرف کسی قدر جھکاؤ دے یا دکھا دیتے، اگر ایسا ہوتا تو ہم تمہیں دنیا میں بھی اور آخرت میں بھی اپنی گرفت کا مزہ چکھا دیتے، پھر تم ہمارے مقابلے میں کسی کو مددگار نہ پاتے۔ یہ بنی اسرائیل آیت 74-75 ہے، اور یہ پوری سورہ بنی اسرائیل اسی دور کی ہے، خاص طور پہ جب مطالبے ہو رہے تھے، معجزے مانگ رہے تھے۔ غرض کے بڑی حکمت اور بڑے صبر و تحمل سے حضور نے تحریک کو سودا بازی کی ان کوششوں سے بچا کر نکالا۔ آپ کو یہ سمجھ آ رہا ہے کہ دین کا کام کرنے کے لیے عقل مندی کتنی ضروری ہے، اور حکمت کتنی ضروری ہے، اور بر موقع فیصلہ کرنا کتنا ضروری ہے؟ یہ سیکھیں آپ چیزیں۔ دین کا کام کرنے والے لوگ اگر بدھو ہوں، لوگوں کی دل میں، آپ دیکھیں نا ان لوگوں کے دل میں کچھ اور تھا، ثابت کیا کہہ رہے تھے کہ ہم دین قبول کر لیتے ہیں، دھوکہ کھاتے نا۔ اگر اللہ کے نبی ایسے لوگوں کی اس دعوت پہ لبئی کہتے ہو، ماشاءاللہ انہوں نے کچھ تو کہا ہے، بعد میں دیکھ لیں گے جو ہوگا، تو بعد میں اسلام کو کتنی تکلیف ہوتی ان سے۔ یہ پھونک پھونک کے قدم رکھنے کا راستہ ہوتا ہے، ایک غلط فیصلہ لیڈر کا پوری تحریک کو زمین پہ گرا دیتا ہے آسمان سے۔ کوئی ایک ایسا دیمک لگا شخص ٹیم میں آ جاتا ہے کہ اچھی خاصی ٹیم کو توڑ کے رکھ دیتا ہے۔ تو یہ سیرت سے سیکھیے، مجھے بھی یہی سیکھنا ہے کہ دین کا کام کرتے وقت جب لوگ آپ کے سامنے آتے ہیں کہ ہم سے کوئی خدمت قبول کر لیں، ہمیں کوئی موقع دے دیں، تو پرکھیے تو صحیح کہ وہ دین کی خدمت ہے یا اپنی خدمت ہے، وہ دین کا نام اونچا کرنا ہے یا اپنا نام اونچا کرنا ہے، وہ دین کانشیس ہیں یا سیلف کانشیس ہیں، اللہ کی بڑائی کے دعوے دار ہیں یا اپنی بڑائی دل میں چھپی ہوئی ہے۔ تو یہ ساری چیزیں نبی صلی اللہ علیہ وسلم کے اس کردار سے خوبصورت طریقے سے میں اور آپ سیکھ سکتے ہیں۔ اور اس کے بعد تو آپ کہہ لیجئے کہ مکی دور کا وہ دور شروع ہوتا ہے جو تشدد سے بھرا ہوا تھا۔ یقین کریں کہ یہ وہ دور ہے کہ اگر اس کو میں اور آپ اپنے حالات پر قیاس کرتے ہوئے پڑھ لیں گے نا، تو ہم کبھی آج کے بعد یہ نہیں کہیں گے کہ میرے گھر کے حالات بڑے خراب ہیں، میرا خاندان ایسے ہے اور میں تو یہ برداشت نہیں کر سکتی، اور میرے ساتھ تو وہ نہیں ہے، یہ نہیں ہے، اور دس اینڈ دیٹ۔ آئیے تھوڑا سا پڑھتے ہیں، تشدد اپنے جوبن پر، یعنی کس طریقے سے جب ساری چیزیں نا کامیاب ہوئیں۔ اب آپ نے پیچھے سے ترتیب یاد ہے، آپ صرف ٹاپکس کو بھی یاد کر لیں گے نا تو آپ کو انشاءاللہ تعالی ترتیب سمجھ آ جائے گی کہ مخالف شروع میں یہ کرتے ہیں، وہ کرتے ہیں، جب کچھ نہیں ہوتا تو آخر میں تشدد پہ آ جاتے ہیں۔ پیج نمبر 189 کا سیکنڈ پیراگراف ہے، تشدد اپنے جوبن پہ، پہلے بھی تھا، اور تقریباً اگر آپ ٹائم زون دیکھیں نا تو 3 سال شروع کے خفیہ تبلیغ تھی، گزر گئی۔ 3 سے 4 سال مکہ کا وہ دور تھا جس میں یہ سارے سمجھوتے بازیاں ہو گئی تھیں، اب یہ مکہ کا تیسرا دور شروع ہو گیا۔ 13 سالہ مکی دور کے 3 بڑے بڑے حصوں میں اب آخری حصہ ہے جس میں تشدد ہے۔ کیا آپ بات سے نہیں سنتے تو ہم پھر تمہیں لاتوں سے سنائیں گے، اب تمہیں ہم خوب آزمائیں گے۔ ذرا یہ پڑھتے ہیں، مخالفین حق نیتوں کے لحاظ سے کھوٹے اور دلیل کے لحاظ سے کھوکھلے ہوتے ہیں۔ ہائی لائٹ کریں، اب آپ کہتے ہیں نا مخالفین حق، یہ کوئی جماعت ہوگی، کوئی آرگنائزیشن ہوگی، یہ کوئی بہت مشکل سا نام ہوگا لیڈر کا۔ نہیں، آپ لکھیے ذرا آپ کے گھر میں ہیں کوئی مخالفین حق؟ آپ کے خاندان میں کوئی حق کی مخالفت کرتے ہیں؟ آپ کے خاندان، آپ کے فیملی میں، آپ کے دوستوں میں کوئی دوست ایسی ہیں جو حق کی مخالفت کرتی ہیں؟ اور حق کو بھی پہچاننے کی بھی ضرورت ہے کہ پتہ چل گیا کیا ہوتا ہے۔ اللہ کی مرضی، اللہ کا سٹائل، اللہ دیا ہوا لائف سٹائل بہت سارے لوگوں کو اچھا نہیں لگتا۔ اب آپ کے میرے لیے ہر ایک کے لیے اس میں گائیڈ لائن ہے، ہم کوئی جماعت نہیں بنا کے بیٹھے ہوئے، ہماری کوئی سیاسی آرگنائزیشن بھی نہیں ہے، نہ ہم کوئی ورلڈ وائڈ بہت فیمس نام ہے۔ مجھے آپ کو اپنے عام ذاتی معاملات میں، زندگی کے خوشی غم کے، دکھ سکھ کے، شادی بیاہ کے اور مرنے جینے کے موقعوں پہ ڈھونڈنا ہے، کون سنت، کون حق کی مخالفت کرتا ہے۔ میں اپنے دل میں ان کا روب محسوس کرتی ہوں، ہائے میری دوستیں ناراض ہو جائیں گی اگر میں نے یہ کیا، ہائے میرے سسرال والے مجھے سے ناراض ہو جائیں گے اگر میں نے یہ کیا۔ تو یہ جملہ یاد کر لیجئے کہ حق کی مخالفت کرنے والے नियत के लिहाज से खोटे और दलील के साथ खोखले होते हैं। मांगे दलील कुछ भी नहीं होनी, नियत पूछें तो खोट के जरा मजाक करें, जरा इंजॉय करें, जरा अपनी दुनिया को खुश रखें। इनके सामने असल मसला अपने मुफाद और अपने इक्तदार का होता है। मुझे किस चीज से फायदा होता है, मुझे वो चाहिए। लोग तो ये चाहते हैं आपसे, वो आपके इतने मुखलिस नहीं है, सिर्फ उनको आपसे दावत चाहिए, चाय चाहिए, खाना चाहिए। वो चाहते हैं कि हमें कुछ फायदे दे दें आप हमें हर वक्त अवेलेबल रहें। वो किसी दावत के उठने पर कुव्वत के सारे हथियार संभाल लेते हैं और दलील का जवाब तशद्दुद से देते हैं। हक की तहरीक इंसानी कवाए फिक्र के बल पर काम करती है, मगर मुखालफीन जज्बात गैज़ो गज़ब को जवाब में लाते हैं। तब्दीली के लिए कोई हरकत भी अगर किसी ताकत ने निज़ाम वक्त के खिलाफ की तो उन्हें खदायाने मुआशरा के हाथों मार खानी पड़ती है। लेकिन हक की दावत जिस हमागीर तब्दीली की अजान है, हक की दावत जिस हमागीर तब्दीली की अजान है, इसको नोट करें, यह जो आवाजें हक की लगती है ना, काल अल्लाह व काल रसूल, ये असल में अजान है। क्या क्या वो तब्दीली आने वाली है। और इसके रद्द अमल में तो लाजिमन एक शदीद हिस्टेरियाई दौरा निजाम रायच के पासबानों को पड़ता है। यही सूरत मक्का में दरपेश थी। यूं तो दावत आम की इब्तदा के साथ ही तशद्दुद का आगाज भी हो गया था, लेकिन आहिस्ता आहिस्ता निजामे जाहली का पारा चढ़ता गया और जुल्म के दरिया की मौजें बिफरती चली गईं। 5-6 बरस के अंदर अंदर गोया मक्का नए निजामे अमन और रहमत के अलमबरदारों के लिए एक गर्म भट्टी बन गया, और ये भट्टी हजरत खदीजा हजरत अबू तालिब की वफात के बाद अपनी आंच के लिहाज से पूरे जौबन पर आ गई। 1090 में इन दोनों का इंतकाल हुआ था, तो लगा लें अब आखिरी 10, 11, 12, 13 3 साल हैं जिसमें अब जुल्मों से तमाम हो रहे हैं। कोई ना था जो इस भट्टी में ना तपाया गया हो, मगर खूब अच्छी तरह जल जल कर, तप तप कर और पिघल पिघल कर इस्लामी जमात के अफराद खरा सोना साबित हुए। एक एक जुमले को हाईलाइट कर लें। इस भट्टी की आंच का सबसे बड़ा हिस्सा तो तहरीक के लीडर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हिस्से में आया, लेकिन आपके साथियों पर जो कुछ बीती है, इसे तारीख के जरिए हम पूरी तरह कहाँ जान सकते हैं और कैसे महसूस कर सकते हैं। ताहम तारीख के पढ़ने से रोंगटे खड़े हो जाते हैं, या हम दुश्मनाने हक के महाजे तशद्दुद का मुख्तसर सा तस्करा करने की गुंजाइश रखते हैं। यानी ये डिटेल्स नहीं है, अब ये सिर्फ हाईलाइट्स हैं। बराह रास्त नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ तो हर घड़ी और हर हर सांस गुनागु ज्यादतियाँ की ही जाती रहीं, लेकिन आपके साथियों को जो अजियतें दी जाती थीं, वो भी बिलवास्ता आप ही के हसास कल्ब को छलनी करने वाली थी। यानी आपको तकलीफ हो या आपके साथियों को हो, आपको दोनों सूरतों में दुख होता था। अब देखिए कि किस पर क्या गुजरी। सबसे पहली मिसाल खब्बाब बिन अरत, तमीमी जाहिलियत के दौर में गुलाम बनाकर बेच डाले गए थे और उम्मे नमारत ने इनको खरीदा था। ये इस वक्त ईमान लाए जबकि खाना अरकम तहरीक इस्लामी का मरकज था। यानी अरकम नाम के एक सहाबी थे, उनका घर जो दारुल अरकम के नाम से मारूफ है, वहाँ पे इस्लाम का काम हो रहा था। यहाँ से भी पता चलता है कि शुरू में लोग अपने घर ही खास करते हैं इस्लाम के लिए, बाद में कहीं जाके इदारे बनते हैं, बाद में जाके बिल्डिंगें बनती हैं। और अरकम को वो खूबी मिल गई जो बाद में किसी को वो मिल ना सकी, पहला घर इस्लाम के नाम पर जो डिवोट किया गया, वक्फ किया गया, वो अरकम का घर था। वहां से आ हजरत सल्लल्लाहु अलैहि वसल्लम सारा जमाती निज़ाम चला रहे थे। कुरैश ने जलते अंगारे बिछाकर इनको इस बिस्तरे आतशी पर लटाया, यानी वो बिस्तर जिस पे आग लगी हुई है, और छाती पर एक शख्स खड़ा हो गया ताकि करवट ना बदल सके। इमेजिन तो करें, अंगारे पीठ के नीचे ही ठंडे हो गए। बाद में खबाब ने एक हजरत उमर को एक मर्तबा पीठ दिखाई तो बर्स के, यानी कोढ़ का मर्ज होता है ना, बर्स के सफेद दाग इस पर नुमाया थे। यानी जहां जहां जिल्द जली वहां से सफेद हो गई। बाद में पेशे के लिहाज से ये लोहार थे। इस्लाम लाने के बाद जब उन्होंने लोगों से वाजिबुल वसूल उजरतों का तकाजा किया, यानी जब पैसे मांगे कि जो मैंने काम किया वो दे दो पैसे, तो जवाब मिला कि जब तक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का इनकार नहीं करोगे, एक कोड़ी भी नहीं मिलेगी। ये गोया मुआशी चोट लगाई जा रही थी, मगर हक का ये सिपाही कहता कि तुम लोग जब तक मरकर जिंदा ना हो जाओ, ऐसा नहीं हो सकता। आप और मैं अपने ऊपर लें। आग का बिस्तर ऊपर लेटाना और ऊपर कोई खड़ा है, और वो कोयले और वो आग जिस्म के अंदर जा रही है। दर्द नहीं होती थी क्या? गर्मी थी अंदर ईमान की जो इन शोलों को बुझा देती थी। फिर दूसरी मिसाल हजरत बिलाल की। बिलाल बिन रबाह हबशी उमैया बिन खल्फ के गुलाम थे। जब सूरज ठीक निसफ़ो नहार पर आ जाता तो अरब की तपती रेत पर इनको लिटाया जाता और सीने पर भारी पत्थर रख दिया जाता ताकि करवट ना बदल सकें। यहाँ रेत ही इतनी तपती हुई और आपको अरब की रेत का शायद अंदाज़ा ना हो। पाँव लग जैसे लगेगा जैसे आपने चूल्हे पे पाँव रख दिया। उमैया इस हालत में इनसे कहता कि इस्लाम से बाज आ जाओ वरना इस तरह ख़त्म हो जाओगे। हजरत बिलाल रजी अल्लाह अन्हु जवाब में सिर्फ अहद अहद पुकारते। उमैया का गुस्सा और भड़क गया। इसने आपके गले में रस्सी डालकर शहर के लौंडों को साथ लगा दिया। वो आपको गली गली घसीटते फिरते लेकिन ये आशिक जानबाज इसी तरह अहद अहद पुकारता फिरता। कभी आपको गाय की खाल में लपेटा जाता, गाय की खाल में लपेट कर इनको आग बाहर छोड़ देते थे। कभी आपने सर्दियों में जरा जैकेट पहनी हो मोटी तो पसीना कितना आता है। कभी आहनी जिरा यानी लोहे की जिरा पहनाकर तेज धूप में बिठाया जाता। हजरत अबू बकर ने उमैया बिन खल्फ से एक गुलाम के एवज में खरीद कर आजाद कर दिया। हमें इतनी तकलीफें आई कभी इस्लाम के लिए? इसीलिए तो फिर हम जम नहीं पाते, छोटी छोटी बातों पे हमारा ईमान पिघल जाता। अम्मार बिन यासिर कहतानी अल असल थे। तीसरी मिसाल। इनके वालिद यासिर यमन से अपने दो भाइयों के हमरा एक गुमशुदा भाई की तलाश में आए थे। दो भाई तो वापस चले गए और यासिर अबू खुजैफा महजूमी से हलीफाना ताल्लुक कायम करके मक्का ही में रह पड़े और यहीं शादी कर ली। यासिर समेत तकरीबन सारा ही घराना इस्लाम ले आया। चूंकि अम्मार बिन यासिर का कोई कबीला मक्का में ना था इसलिए इन पर खूब सितम ढाए जाते। इन्हें कबूल इस्लाम के जुर्म की सजा यूं दी जाती कि इनको भी जलती जमीन पर लिटाया जाता और कुरैश इनको इतना मारते कि बार बार बेहोश हो जाते। इनके वालदैन पर भी इसी तरह तब आजमाई की जाती, पानी में इनको गोते भी दिए जाते और अंगारों पर भी तड़पाया जाता। हजूर इनके सर पर दस्ते शफकत फेर कर खास दुआ करते और बिशारत देते। हजरत अली की रिवायत है कि हजूर फरमाते अम्मार सर से पैर तक ईमान से भरा हुआ है। सुमैया जो अम्मार की वालिदा थी, पहले बाप का हाल था अब माँ का सुन लीजिए। इनको इस्लाम लाने पर अबू जाल ने नहायत वहशियाना तरीके से बर्छी मारकर हलाक कर दिया। यही अव्वलीन खातून है जो राहे हक में शहीद हुई। यासिर जो अम्मार के वालिद थे वो भी जुल्म सहते सहते शहीद हो गए। पूरा घर, बाप बेटा और माँ। सुहैब भी अम्मार के साथ ईमान लाए थे। इनको इस बेदर्दी से मारा जाता था कि दिमागी तवाजन बार बार दरहम बरहम हो जाता। दौरे हिजरत में कुरैश ने इनको इस शर्त पर मदीना जाने की इजाज़त दी कि अपना सारा माल और असबाब दे जाएं। उन्होंने बखुशी मंजूर किया और खाली हाथ निकल गए। सारा दिया कि ये ले लो मुझे छोड़ दो क्योंकि मेरे सीने में ईमान है। हम कहते माल ना लो मुझे ले लो। और जब ये गए थे तो अल्लाह के नबी ने इनको क्या कहा था कि तेरा ये सौदा तुझे नफा दे। कद्र बिहल बई। अबू फकीहा जोहनी सुफान बिन उमैया के गुलाम थे और इस्लाम लाने में हजरत बिलाल के हम असर भी थे। उमैया को इत्तला हुई तो पाँव में रस्सी डलवाकर लोगों से कहा कि तपती रेत पर लेटाने के लिए घसीट ले जाओ। रास्ते में एक गबरीला दिखाई दिया तो उमैया ने इनसे कहा यही तो तेरा खुदा नहीं? उन्होंने संजीदगी से जवाब दिया कि मेरा और तेरा दोनों का खुदा अल्लाह ताला है। इस पर उमैया ने जोर से इनका गला घोटा कि लोग ये समझते कि दम निकल गया मगर बच गए। एक बार इतना भारी पत्थर इनके सीने पर लाद दिया कि बेहाल हो जाने की वजह से जुबान बाहर निकल आई। कभी इनको लोहे की बेड़ियां पहनाकर जलती जमीन पर उल्टा लिटाया जाता। इनको भी हजरत अबू बकर ने खरीद कर आजाद कर दिया। अच्छा वो कैसे इतनी तकलीफें बर्दाश्त करते थे? देखिए कभी आप किसी काम में लगे हो ना जो काम आपको बड़ा प्यारा होता है तो उसके दौरान फिर आपको याद ही नहीं रहता कितनी दफा छुरी लगी है हाथ पे। बाद में रात को सोते हैं, अब कहते हैं इतने जख्म लगे थे हाथ में, जोश था ना काम करने का। बिल्कुल इसी तरह से ये जोश कब आता है, जब बंदे को सच्चाई का यकीन आता है। आप लोग शेयर करें कुछ, ये सारी तकलीफें सुनने से आपको क्या महसूस हो रहा है? अपने ऊपर भी लेके पूछें खुद से, अगर मैं नबी के दौर में होती तो नंबर एक, क्या मैं ईमान लाने में पहल करती? क्या ये मुश्किलात जो उनको आ रही थी मुझ पे आती तो मैं इस्लाम पे कायम रहती? क्या मुझ पर जो आज के दौर के हालात हैं इनका कोई तकाबुल भी है उस दौर के हालात से? क्या मेरी मजबूरियां ज़्यादा हैं या बिलाल और खबाब की मजबूरियां थी और अम्मार और यासिर और सुमैया की मजबूरियां थी? वो तो लौंडियां थी। देखिए हम तो आज़ाद हैं, हमें कोई गुलाम तो नहीं बना सकता, चाहे वो हमारा रिश्तेदार क्यों ना हो। वो तो गुलाम थे, बिके हुए थे, वो अपने नहीं थे। मकसद का यकीन जो है ना, ये मुश्किलात को आसान कर देता है। हम भी अपनी ज़िंदगी में बहुत सी मुश्किलात सहते हैं, हमें अंदाज़ा नहीं है, लेकिन चूंकि सब सह रहे होते हैं तो हम भी सह रहे होते हैं। हम कुर्बानियाँ नहीं देते, कितनी जुदाइयाँ सहते हैं। एक बच्चा होता है माँ का, उसको पढ़ने भेज देती हैं, एक बेटी होती है उसको कहाँ भेज दिया। मकसद का यकीन है और सब कर रहे हैं तो आसान है। वो काम करना बहुत आसान होता है, चाहे वो कितने मुश्किल हो, जो सब करें। इन लोगों की खूबी क्या थी? ये वो काम कर रहे थे जो सब नहीं कर रहे थे। देखे ना, लंबी कमीजें हैं, सब लंबी पहन रहे हैं, उसमें कोई चार लोग छोटी कमीजें पहन के आ जाए तो बड़े हौसले की बात है। इसी तरह जब लोग ट्रेंड्स चेंज करते हैं तो सोच इसी तरह बदलते हैं ना। इसीलिए तो हम परेशान हैं, आज हम मुसलमान उस दीन की और उस इस्लाम की कदर नहीं कर रहे जो इतनी कुर्बानियों के जरिए मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके अस्हाब ने फैलाया। अब दिल करते हैं हम मक्का के दौर में अल्लाह के नबी के साथ जिंदा होते हैं? अभी तो ये मक्का है जनाब, आगे जाके देखिए मदीना में क्या होता है, जिसको कहने थे घुटने घुटने काम से भरे हुए थे साथी, चैलेंजेस, काम, सुबह काम, शाम काम, रात काम, पता ही नहीं होता, खड़े खड़े उठना पड़ा है, खड़े खड़े जाना पड़ा है, कोई अपनी पर्सनल जिंदगी दिखती नहीं है सहाबा की, और हम उनकी यादें मनाते हैं। हम देखें कितनी मुख्तलिफ जिंदगी आज हमारी। इसीलिए तो फिर जरा सा अल्लाह वाला बनना चाहें तो देखें फिर हम पे मुखालफतें कितनी हैं। ये तुमने कोई नया दीन सीखना शुरू कर दिया या कोई तुम नए कामों में पड़ गई हो, सारे करते हैं चुप करो, मैंने बातें नहीं सुनानी, मैंने नाक नहीं कटवानी, फिर हमारी ये टोन होती है। तो दुआ कीजिए कि अल्लाह ताला हमें सीधा कर दे। ये सीरत पढ़ के ही अगर हम सीधे हो जाएं तो ये भी एक बहुत बड़ा सदका जारिया होगा। जी आप,
मुझे ऐसा लगता है कि जैसे अल्लाह के नबी का सब्र था और वो उनको हिम्मत देता था, जो आके अंगारों पर लटाए जाते थे या इस तरह की तकलीफें बर्दाश्त करते थे, ये सारी चीजें अल्लाह के नबी में उनको नजर आती थी।
स्ट्रॉन्ग लीडरशिप होती है ना तो साथी कुर्बानियां दे लेते हैं। यही खबाब के बारे में आता है ना कि अल्लाह के नबी काबे की दीवार के साथ बैठे थे तो खबाब आए और कहा अल्लाह के नबी मता नसरुल्ला, अल्लाह के नबी कब आएगी मदद? तो अल्लाह के नबी का चेहरा बदल गया, रंग बदल गया, आपने कहा तुमसे पहले के लोग लोहे की आरियों से चीरे गए, उनके जिस्मों को लोहे की कंघियों से छीला गया, तुम जल्दी करते हो। अभी ये जल्दी थी, आप इमेजिन तो करें ना कि ये भी इनकी जल्दी महसूस हो रही है। और अगर आज के चार लोग वहां होते और जो आज हम मुसलमानों की सोच है तो पता नहीं अल्लाह के नबी से हम क्या बातें सुन के पढ़ लटते। बस अल्लाह ताला हमारी आंखें खोले। सुब्हानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व तूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
के गाजी ये तेरे पुरसरार बंदे जिन्हें तूने बख्शा है शौके खुदाई, ये गाजी ये तेरे पुरसरार बंदे जिन्हें तूने बख्शा है शौके खुदाई, दोनी में इनकी ठोकर से सहरा दरिया सिमट कर पहाड़ इनकी है बत से राया। इलाही या इलाही या इलाही या इलाही, दो आलम से करती है बेगान दिल को अजब चीज है लज्जत आशनाई, شہادت ہے مطلوب مقصود مومن، نہ مال غنیمت نہ کیشور کشائی، یا الہی یا الہی یا الہی یا الہی، کیا تو نے صحرا نشینوں کو یکتا، خبر میں نظر میں اذان سحر میں، طلب جس کی صدیوں سے تھی زندگی کو، وہ سوز اس نے پایا انہی کے جگر میں، یا الہی یا الہی یا الہی یا الہی، کشادے درے دل سمجھتے ہیں اس کو، ہلاکت نہیں موت ان کی نظر میں، دل مرد مومن میں پھر زندہ کر دے، وہ بجلی کے تھی نعرہ لا تذر میں، عزائم کو سینوں میں بیدار کر دے، نگاہ مسلمان کو تلوار کر کے، یا الہی 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 یا الہی.